यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर सातको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा दिनेश एफएम .com.np र मोबाइलमा समेत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। व्यापारीलाई सटर खाली गर्न निर्देशन दिएको साल ट्रेडिङ धनगढी, नयाँ भवन निर्माण हुने स्थानमा रहेका जीर्ण गोदाममा भने मर्मत गर्दै आफ्नै इसारामा नचलेका व्यापारीलाई हटाएर अहंकार पूरा गर्न खोजेको आरोप। प्रदेश नम्बर सातका लागि प्रधानमन्त्री ओलीको चीन भ्रमण कागलाई बेल पाक्यो हर्ष न विस्मात, 14 बुधे सम्झौतामा प्रदेशका कुनै पनि विषयले स्थान नपाएपछि निराशा। धनगढीमा रहेको क्षेत्रीय पशु तालिम केन्द्रको भवन यातायात व्यवस्था कार्यालयलाई दिन प्रदेश सरकारको चलखेल, निशुल्क आवासीय सुविधाबाट वञ्चित नपार्न किसान र उद्यमीको माग। र भारतमा 3 दिनको तालिमपछि टिकापुरका 2 जना युवा टिस्यू कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै केराको बेर्नाको परनिर्भरता हटाउने दावी।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्।
महिला वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिए नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बीमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा पालन र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि एलसी टाइप गरी 3-2-3-8-8 एसएमएस पठाउनुहोस्। मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
व्यापारीलाई सटर खाली गर्न निर्देशन दिएको साल ट्रेडिङ धनगढीले नयाँ भवन निर्माण गर्ने स्थानमा रहेका जीर्ण गोदाममा भने मर्मत शुरू गरेको छ। सड़क क्षेत्रमा रहेको पुरानो व्यापारिक मल भत्काउने सूचना जारी गरेको साल ट्रेडिङ धनगढीले नयाँ भवन बनाउने भनेको स्थानमा रहेको गोदाममा नयाँ छाना लगाइरहेको छ। नयाँ भवन बनाउने स्थान खाली गर्नुको सट्टा उक्त स्थानमा रहेका गोदाममा नयाँ छाना लगाउन सुरु गरिएपछि पुरानो भवन भत्काउने सूचना अहंकार पूरा गरी अहिलेका व्यापारीलाई भगाउने चलखेल मात्रै भएको आरोप पनि लागेको छ। सहकर्मी नवराज पनिरको रिपोर्ट सुनौ।
नयाँ व्यापारिक भवन निर्माणका लागि जेठ 29 गते पुरानो भवन भत्काउनु पर्ने भन्दै 17 वटा सटर खाली गर्न सूचना जारी गरेको साल ट्रेडिङ धनगढीले नयाँ भवन बनाउने स्थानमा रहेका गोदामको भने मर्मत शुरू गरेको हो। पुरानो भवन रहेको स्थान भन्दा अझै 6 मिटर पछाडिसम्म सड़कको क्षेत्राधिकार पर्ने भएकाले साल ट्रेडिङले नयाँ भवन निर्माण अहिलेको भवन भन्दा 6 मिटर पछाडि मात्रै बनाउनु पाउनेछ। सो स्थानमा अहिले साल ट्रेडिङका गोदाम रहेका छन् भने ती गोदाम भत्काएर साइट क्लियर गर्दै नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढाउनुको सट्टा उल्टै गोदाममा नयाँ छाना लगाउनु शुरू गरिएको हो। एकजना व्यापारी इन्द्र रावल
पछाडि आज हामीले देख्यौँ दुईटा ठुल्ठुलो गोदामहरू छ। गोदामको मर्मत सम्हार भइरहेको छ, सबै किना सेतो भइरहेको छ, नयाँ किना लगाइरहेको छ। अब यो हेर्दाखेरि हामीलाई के लाग्छ भने सालिटेरिङले यो नयाँ सपिङ कम्प्लेक्स बनाउने जो कुरा छ नि, यो बिरबलको हावा महल बनाउने कुरासँग यो सम्बन्धित छ जस्तो हामीलाई लाग्छ। त्यहाँ खाली गर्ने को सट्टा त्यहाँ मर्मत भइरहेको छ, किना फेरिरहेको छ, सबै कुरो त्यहाँ त्यस्तो
तीस करोडको नयाँ व्यापारिक मल बनाउने भन्दै साइट क्लियरको नाममा पुरानो भवन भत्काउनै पर्ने अडान साल ट्रेडिङको छ। तर पुरानो भवन भएको स्थानमा न त साल ट्रेडिङले भवन निर्माण गर्न पाउने हो, न त निर्माण सामग्री नै राख्न पाउनेछ। गोदाम भत्काएर नयाँ भवनका लागि साइट क्लियर गर्नुको सट्टा साल ट्रेडिङले आफ्नो क्षेत्राधिकारमै नपर्ने पुरानो भवन भत्काउनमा बढी चासो दिएको छ। व्यापारीहरू आफ्नो इसारामा नचलेपछि साल ट्रेडिङका कर्मचारीले अहंकार पूरा गर्न सडक क्षेत्रमा रहेको पुरानो भवन भत्काउने विषयलाई अगाडि ल्याएको आरोप लागेको छ। व्यापारी रघुनाथ भट्टराई नयाँ भवन बनाउनु पर्ने स्थानमा रहेका संरचनाको मर्मत सम्पार गर्ने तर नयाँ भवन बनाउँदा कुनै पनि अवरोध नपुगाउने पुरानो भवनलाई साइट क्लियर गर्ने नाममा भत्काउने बढी चासो दिएपछि साल्ट्रेडिङको नियत प्रति आशंका बढेका छन्। नयाँ भवन निर्माणको लागि सामान्य प्रक्रिया समेत शुरू नगरेको साल्ट्रेडिङले पुरानो भवन हटाउन भने निकै हतार गरेको देखिन्छ। त्यसैमा नयाँ भवन बन्ने स्थानमा रहेका गोदामको मर्मत सम्भारले साँच्चीकै भवन निर्माण हुने हो वा अहिलेका व्यापारीलाई हटाउने चलखेल मात्रै आशंकाको विषय बनेको छ। तर नयाँ भवनको लागि साइट क्लियर गर्नुभन्दा पुरानै भवन भत्काएर साइट क्लियर हुने दावी साल्ट्रेडिङ धनगढीका प्रमुख केशवराज पाण्डेको छ।
जब मल्टिप्लेक्स बन्छ त्यसमा त साइट क्लियर नभएको कसैले पनि गर्न सक्दैन, किनभने दिनरात काम हुन्छ, त्यहाँ निर्माण सामग्री राख्नुपर्छ। एकातिर धनगढी नगरपालिकाले बाटोमा निर्माण सामग्री नराख भनेर भनिरहेछ, जुन उहाँहरूको माग चाहिँ कुनै हालत पनि जायज छैन। त्यहाँ साइट क्लियर नगराइकन त कसैले भवन निर्माण गर्नै सक्दैन।
झन्डै 18 वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएका साल्ट्रेडिङका सहमहाप्रबन्धक केशवराज पाण्डेको नियतमाथि पनि आशंका बढ्दै गएको छ। हरेक वर्ष सम्झौता बिना नै भाडा बढाउने र बेला बेला टेन्डरको सूचना जारी गर्ने र रद्द गर्ने, व्यापारीले पसल बिक्री गर्दा नामसारी समेत नगरिदिने परिपाटीले सहमहाप्रबन्धक पाण्डेको नियतमाथि आशंका गर्न थालिएको हो। व्यापारीहरूले कार्यालय प्रमुखले इसारामा चलाउन खोजेको आरोप लगाउँदै 18 वर्षदेखि एउटै कार्यालयमा टिक्नुको राज पनि जान्न खोजेका छन्। अर्का व्यापारी सुशील शाही
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण प्रदेश नम्बर 7 का लागि कागलाई बेलपाकी हर्षन बिस्मात जस्तै भएको छ। 6 दिने औपचारिक चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले गरेका विभिन्न सम्झौतामा प्रदेश नम्बर 7 का कुनै पनि विषयले प्राथमिकता पाउन सकेको छैन। चीनसँगको सम्झौतामा प्रदेशको हित हुने कुनै पनि कुरा नसमेटिएपछि यस क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतामाथि प्रश्न चिन्ह खडा भएको छ। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
नेपाल र चीन बीच बिहिबार रेलमार्ग सहित विभिन्न चौधौँ सम्झौता र सहकार्यका लागि पत्र आदान प्रदान भए पनि उक्त सम्झौतामा प्रदेश नम्बर 7 का कुनै पनि विषयले स्थान पाउन नसकेका हुन्। प्रधानमन्त्रीको भ्रमणका क्रममा दार्चुला र बझाङ जिल्ला भएर चीनसँगको नाका सञ्चालनको विषयले स्थान पाउने अपेक्षा गरिएको थियो, तर यी दुई महत्वपूर्ण विषयले प्राथमिकता पाउन सकेनन्। आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी लगानीमै बनाउनु भनिएको पश्चिम सेती जलविद्युत आयोजना चीन पुगेर फेरि चाइनिज कम्पनीलाई दिने भाषण गरेपछि प्रधानमन्त्री ओलीको आलोचना भएको छ। नेपाली काङ्ग्रेसका नेता एनपी सावतको भनाई यस्तो छ।
7 नम्बर प्रदेशका बारेमा कुनै छलफल भएको छैन, विशेष गरेर खेती प्रोजेक्टको बारेमा सरकारले बनाउने भनेर चाहिँ निर्णय नेपाल सरकारले पहिले गरिसकेको थियो। चीन सरकारले किन नबनाउने भन्ने कुराको बारेमा चाहिँ अहिले पनि सरकारले आफै स्पष्ट गर्न सकेको छैन। 7 नम्बर प्रदेश केपी ओलीको चीन भ्रमणपछि पनि कुनै बहस छलफल र सरोकारको विषय बन्न सकेका छैन, यो चाहिँ दुःखको कुरा हो।
यसअघि केन्द्र सरकारबाट सधैँ उपेक्षामा रहँदै आएको साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र संघीयता आएपछि पनि संघीय सरकारबाट पनि उपेक्षामै परेको हो कि भन्ने आशंका गरिन थालेको छ। गत चैतमा भएको प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा पनि प्रदेश नम्बर 7 उपेक्षामा परेको थियो भने अहिले चीन भ्रमणका क्रममा पनि प्रदेश 7 का योजना ओझेलमा परेका छन्।
चीनबाट उहाँले फर्कुदाखेरि पनि उहाँले चाहिँ जे गत निर्वाचनमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो त्यसका बारेमा उत्थान गरे जस्तो या त्यसका बारेमा कुनै सन्धि सम्झौता सहमति देखिया।
प्रदेश नम्बर सातबाट चीनसँगको नाका सञ्चालनमा आए हिन्दू धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल कैलाश मानसरोवर जाने सबैभन्दा छोटो बाटो बन्ने थियो। अहिले भारतीय पर्यटकहरू लामो बाटो भएर मानसरोवर जान बाध्य छन्। चीनसँगको नाका सञ्चालन भए प्रदेश सातको सडक कसै ढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। सत्ता पक्षका नेताहरूले प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेटेर पश्चिम सेतु जलविद्युत आयोजना र चैनपुर ताक्लाकोट नाकालाई प्राथमिकतामा राख्न आग्रह गरेको दावी गरेका छन्। नेकपाका स्थायी कमिटी सदस्य भीम रावल,
हामीले सामूहिक रूपमा पनि योजनाको बारेमा लेखेरै दिएका थियौँ र मैले भेटेर कुराकानी पनि गरेको थिएँ, परराष्ट्र मन्त्रीको समक्ष पनि कुरा राखेको थिएँ। महत्त्वपूर्ण रूपमा दुईटा कुरालाई धेरै धेरै जोड दिएको थियो, एउटा पश्चिम सिटी जलविद्युत आयोजना, अर्को सम्भवतः पहिलोपटक उडे नाका हुन सक्छ भन्ने कुरा पनि भएको थियो त्यो नाका खोल्ने।
सिङ्गो देशको 25% मात्रै जनसङ्ख्या गरिबीको रेखा मुनि छ, तर प्रदेश नम्बर सातमा 46% गरिबी छ। प्रधानमन्त्रीको चीन र भारत भ्रमणका बेला प्रदेश नम्बर सात यसै गरी ठगिने हो भने गरिबीको दर न्यूनीकरण हुनेमा आशंका बढेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो। डिभिजन सडक कार्यालय महिनाको सूचना, महाकाली राजमार्गको गोदावरीदेखि फलटुडेसम्म सडकको आवधिक मर्मतको कार्य भइरहेको छ। आवधिक मर्मत कार्य भइराखेको बेला वा पश्चात ढुङ्गाको गिट्टीबाट दुर्घटना हुन सक्ने सम्भावना हुने हुँदा उक्त मर्मत कार्य भइसकेको वा भइरहेको स्थानहरूमा सवारी चालकहरूले आआफ्नो सवारी साधनको गति 10 किलोमिटर प्रति घण्टा भन्दा पनि कम सञ्चालन गर्नुहुन सबैमा जानकारीको लागि अनुरोध छ। डिभिजन सडक कार्यालय महेन्द्रनगर कञ्चनपुर।
ए बहिनी, यता हेर त, म कस्तै देखिएकी छु? कस्तो राम्रो देखिनु भएको दिदी, साह्रै राम्रो गहना बनाउनु भएको छ। यति राम्रो गहना यहाँ त बन्दैन होला?
बन्छ नि, मैले त धनगढी ज्वेलर्सबाटै बनाएको। बिना रसायन 24 क्यारेट सुनका स्तरीय गहना, अर्डर अनुसार आफूले चाहे जस्तो राम्रा राम्रा सुनका गहना बनाउने ठाउँ।
सम्पर्क धनगढी ज्वेलर्स, धनगढी उपमहानगरपालिका 1, धनगढी कैलाली, जिल्ला प्रशासन अगाडि, 091-5-2780, प्रोप्राइटर गंगा शर्मा ढकाल, 98-65-90-96-97।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। किसानलाई निशुल्क आवासीय सुविधाको व्यवस्था रहेको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवन यातायात व्यवस्था कार्यालयलाई दिन प्रदेश सरकारले चलखेल गरेको छ। यातायात व्यवस्था कार्यालयका लागि बनेको नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थापना भएपछि प्रदेश सरकारले विभिन्न तालिमका लागि आउने किसानहरू बस्दै आएको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवनमा आँखा लगाएको हो। त्यहाँ यातायात व्यवस्था कार्यालयको बोर्ड जबरजस्ती राखिएको छ, तर किसान र उद्यमीहरू यातायात व्यवस्था कार्यालय अन्यत्र राखेर किसानहरूले निशुल्क रूपमा पाउँदै आएको आवासीय सुविधाबाट वञ्चित गर्न नहुने किसान र उद्यमीको माग छ। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयका लागि निर्माण गरिएको नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राखिएपछि प्रदेश सरकारले क्षेत्रीय पशु सेवा तालिम केन्द्रमा किसानका लागि बनाएको आवासको भवनमा यातायात व्यवस्था कार्यालय राख्ने चलखेल गरिरहेको हो। कृषि र पशुको व्यावसायिक विकास गर्नका लागि किसानलाई निशुल्क रूपमा बस्ने भवनमा यातायात व्यवस्था कार्यालय राख्न प्रदेश सरकारले पटक पटक दबाव दिँदै चलखेल गरिरहेको छ, तर संघीय मन्त्रालय र पशु सेवा विभागले भने भवनहरूलाई नदिन पत्रचार गरेको छ। क्षेत्रीय पशु सेवा तालिम केन्द्रका लेखा अधिकृत जयराज जोशी,
किसानहरूको लागि भनेर बनाइदिएको भवन हो, अहिले तत्काललाई दिन सकिँदैन भन्ने खालको पत्रहरू पठाउनु भएको छ। त्यसपछि यातायातको बोर्ड झुन्डिएको देखियो र कसरी झुन्ड्याउनु भयो भन्ने सोद्धा सिजु साहबले भन्नुभएको छ, भन्नुभयो 5 वर्षभित्र पनि आएको छ, कसरी म्यानेजमेन्ट गर्ने यसको यस्तै उहाँको सरकार उहाँको सरकारको दायित्व।
सातका मन्त्रालय राख्नका लागि विभिन्न कार्यालयको भवन हेर्ने क्रममा क्षेत्रीय पशु सेवा तालिम केन्द्रको किसानको आवास रहेको भवन पनि हेरिएको थियो। सुरुमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने प्रस्ताव गरिएकोमा पछि सहकारी डिभिजन कार्यालयमा सो मन्त्रालय राखिएको थियो। सोही बेला यातायात व्यवस्था कार्यालयलाई किसानका लागि निशुल्क बस्ने व्यवस्था गरिएको भवनमा बस्ने निर्णय गरिएका कारण पटक पटक भवन खाली गर्न प्रदेश सरकार र मातहतका निकायले दबाव र निर्देशन दिँदै आएका छन्। तर किसान र उद्यमीहरूले किसानलाई निशुल्क रूपमा तालिम लिन आउँदा पाइरहेको सुविधाबाट वञ्चित
सुधार गर्न भन्दै विभिन्न निकाय धाइरहेका छन्। प्रदेशभरिका किसानहरू धनगढी आउँदा बस्ने भवनको सट्टा अन्य स्थानमा कार्यालय राख्नुपर्ने माग गर्दै संघर्ष गरिरहेको संघर्ष समितिका एकजना सदस्य धनबहादुर चौधरी बताउनुहुन्छ।
दराजको पहाडदेखि सबै किसानहरू प्राविधिकहरू यो तालिम केन्द्रमा तालिम लिन आउँदै गर्दा उहाँहरूलाई होटलको बासको खर्च तिर्न महँगाई बढ्न जान्छ, जुन छात्रावासले व्यवस्थापन गरेको छ। त्यसैले यो हुन जरुरी छ। विभागबाट पनि परिपत्र भएको छ, यथावत रहन दिनुहोला भन्ने कुराहरू भएको छ। तर अब यही तालिम केन्द्रलाई नै फेरि प्रदेश मन्त्रालयको मातहतमा राख्दै जाँदा प्रदेश मन्त्रालयको ध्यान आकर्षण पनि यस बारेमा महसुस हुन जरुरी छ कि तालिम लिन आउनेहरूलाई आवासको आवश्यकता छ, यो व्यवस्थापन गर्नुपर्छ।
अस्थायी राजधानी धनगढीमा महँगो होटेल भाडा तिरेर किसानले तालिम लिन नसकिने अवस्था भएकाले निशुल्क बस्दै आएका किसानहरूले आफूलाई सुविधाबाट वञ्चित नगर्न माग गरेका छन्। उनीहरूले कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने नीति लिएको प्रदेश सरकारलाई यो निर्णय सच्चा र कृषि र पशु क्षेत्रको विकासका लागि पहल गर्न आग्रह गरेका छन्।
तालिम केन्द्रको आवास पनि यहाँ हुनु आवश्यक रहेको छ। होटेलहरूमा चाहिँ बस्न एकदमै खर्च हुने र टाढा टाढा जानु पर्ने, तालिम केन्द्र यता रह्यो भने आवास पनि यता नै रहनु आवश्यक छ।
यो तालिम केन्द्रमा आवासको व्यवस्था हुनु जरुरी छ। आउने भएकोले महिला दिदी बहिनीहरूलाई बाहिरी होटेलमा बस्नुभन्दा तालिम केन्द्रमै महिला आवासको व्यवस्था भयो भने
यता क्षेत्रीय अञ्चल यातायात व्यवस्था कार्यालयले भने आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै आफूलाई भवन दिने निर्णय कार्यान्वयन हुनुपर्ने अडान राखेको छ। कार्यालयलाई दिने निर्णय मागमा नै भएकाले आफूले सो भवन पाउनुपर्ने वा प्रदेश सरकारले विकल्प दिनुपर्ने पक्षमा यातायात व्यवस्था कार्यालय देखिएको छ। कार्यालयका प्रमुख कृष्ण कुमार भूषाल,
सम्बन्धित कार्यालय अर्थात् सेवा तालिम केन्द्र चाहिँ त्यति सहर्न चाहिँ चासो नदिएको हो कि भन्ने चाहिँ मलाई लागेको छ। त्यो निर्णय कार्यान्वयन गर्नका लागि सहयोग नभएको हो कि भन्ने चाहिँ मैले अनुभव गरेको छु कि निर्णय भएको पनि धेरै भइसक्यो, त्यसलाई बारम्बार कुरा उठाएका छौँ, निर्णय चाहिँ कार्यान्वयन भइरहेका छैन। आशा गरौँ छिट्टै नै निर्णय कार्यान्वयन भएर हामी सर्छौँ भन्ने मलाई लाग्छ, अथवा वैकल्पिक व्यवस्थाहरूलाई केही गरिनेछ भन्ने मलाई लाग्छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि किसानलाई निशुल्क रूपमा तालिमका लागि बस्न दिने भवनमा यातायात व्यवस्था कार्यालय राख्ने निर्णय प्रदेश सरकार गठन अघि नै भएकाले अहिले समस्या भइरहेको जनाएको छ। तर त्यस विषयमा पनि पहल गरिरहेको दावी गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी,
भनिसकेपछि अब एउटा यातायातको तालिम केन्द्र हो उहाँहरूको उसमा अब भ्रमणको उसमा हामी भ्रमण त दिने, तर चाहिँ अब यातायातले पनि जस्तै यताको भ्रमण लिने तालिम केन्द्रले पनि यताको भन्नु बरु हामी छात्रवास छोड्छौँ कि पैसा त अब मिलेर जाँदा हुन्छ। र फेरि पनि नै अब सबै अब किसानहरू कहीँ यो तालिम केन्द्र अब चाहिन्छ हामीलाई भोलिको दिनसम्म जो हुन्छ त्यही नै अब छाने भने त म आफैले कुरा गरेँ कि यहाँ तालिम गर्ने अब समाज छ कुद्दै छ त्यो हाम्रो चाहिँ कसरी हुन्छ, हामीले कसरी छलफल गरेर हल गर्न सकिन्छ मा भयो।
अर्को
प्रसङ्ग, धनगढी उपमहानगरपालिका वडा नम्बर एक नैनादेवी टोलमा रहेको अतिक्रमित नाला खाली गर्न सुरु गरिएको छ। नैनादेवी मन्दिरदेखि जिल्ला प्रहरी कार्यालय हुँदै बग्ने खोलामा जोडिएको नाला अतिक्रमण गरेर भौतिक संरचनाहरू बनाइएको थियो। नाला अतिक्रमण नपरेपछि सो क्षेत्रका झण्डै 200 परिवार डुवानमा पर्दै आएका थिए। थप सामग्री सहित सहकर्मी कमल साउद।
टोल विकास समितिको अगुवाईमा वडा नम्बर एक
जिल्ला प्रहरी कार्यालय नजिक रहेको जय मालिका कलेज
छ नाला थियो भनेर नै हामीले अगाडि बढाएको। नाला नहुँदाखेरि धेरै समस्या भयो डुबानमा, अहिले सबै साल डुबानमा परे होइन, पानी निकासको कुनै ठाउँ थिएन, अनि घर पानी परेको बेला हामीलाई घरबाट बाहिर निस्किन पनि अति समस्या हुन्थ्यो। कहिलेकाहीँ त एक दुई वर्ष त कस्तो भयो भने हाम्रो घरभित्रसम्म पानी पुगेर हामीले छतमा गएरसम्म बचाएर लगेर बस्ने स्थिति पनि आयो कि। त्यसै कारणले हामीले अहिले एउटा सानो टोल विकास समिति गठन गरेर र यो समस्या धेरै ठुलो समस्या हो, यसको समाधान गर्नुपर्छ भनेर हामी
लाग्यो। हटाउनका लागि टोल विकास समितिले अगुवाई गरे।
Thank you.
वर्ष अघिदेखि त्यो चाहिँ नालै थियो, पानी बग्ने ठाउँ हो यो, किनभने यहाँको सब टोलमा चाहिँ पुरानो पुरानो बासिन्दाहरूलाई पनि थाहा छ कि हाम्रो पानी बग्थ्यो भनेर। त्यसपछि बिच बिचमा आएर चाहिँ यो अब चाहिँ नगर विकासले हो या कसले लाल पूर्जा दिँदै यो नाला मिचिँदै गएको थियो। तर यसपालि चाहिँ हामीहरूले यो नाला मिचिएको कारणले गर्दाखेरि यहाँ लगभग 200 घर झ्यालझ्यालबाट पानी छिरेर पुरै डुबानमा झ्यालझ्यालबाट पानी छिर्यो। र यसपालि चाहिँ हामीले यो नाला जसरी पनि खोल्ने भनेर यो अभियानमा हामी लागेका छौँ। अहिले
देश एफएम 93.8 मेगाहर्जका लागि कमल साउदु धनगढी
देश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
₹10,000
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। दार्जुला तिङ्कल सडकका लागि आउने भनिएको विस्फोटक पदार्थ अझै ल्याइएको छैन। बझाङ जिल्लामा निर्माणाधीन कालङ्गार जलविद्युत आयोजनाबाट 10 मेट्रिक टन विस्फोटक पदार्थ सापटीमा ल्याउने बताइएको। 3 साता बिते पनि अझै विस्फोटक पदार्थ आएको छैन। गत जेठ 22 गते दार्चुला तिङ्कर सड़क आयोजनाले 1 साताभित्रै दार्चुलाको तिङ्कर सड़कको लागि विस्फोटक पदार्थ ल्याउने दावी गरेको थियो। प्रमुख जिल्लाधिकारी खुमाकान्त आचार्यलाई 1 साताभित्र विस्फोटक पदार्थ दार्चुला पुर्याएर काममा गति दिने बताएको तिङ्कर सड़कले अझै विस्फोटक पदार्थ ल्याउन नसकेको हो। दार्चुलाको तिङ्कर सड़क विस्फोटक पदार्थ अभावमा 3 वर्षदेखि निर्माण कार्य ठप्प जस्तै छ। सेनाले सम्झौता अनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा कामले गति लिएको छैन। योजना निर्माणका लागि 20 मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरे पनि हालसम्म 1/4 अर्थात 5.7 मेट्रिक टन मात्रै उपलब्ध गराएको आयोजना कार्यालयले जनाएको छ। आज शुक्रबार, अब साप्ताहिक स्तम्भ कृषि खबरको पालो।
नमस्कार, साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ, म जनक विष्ट। कैलाली र कञ्चनपुर केरा खेतीको प्रचुर सम्भावना बोकेका जिल्ला हुन्। केरा खेतीबाट राम्रो आमदानी हुन थालेपछि दुवै जिल्लामा यसतर्फ किसानहरूको आकर्षण बढ्दो छ। तर बिउ अभावका कारण अपेक्षा गरे अनुसार केरा खेती फस्टाउन सकिरहेको छैन भने यहाँका केरा किसानले बाहिरी जिल्लाबाट केराको बेर्ना ल्याएर लगाउँदै आएका छन्। केरा किसानले बाहिरी जिल्लाबाट बिउ ल्याएर खेती गर्नुपर्ने बाध्यता हटाउने लक्ष्य सहित टिकापुरका 2 युवा केरा व्यवसायी टेकेन्द्र भामी र देवी प्रसाद कोइराला टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन गर्न थालेका छन्। आजको कृषि खबरमा हामी यसै विषयमा चर्चा गर्नेछौँ। 7 वर्ष पहिले सामान्य केरा खेतीबाट केरा व्यवसायमा लाग्नुभएका टिकापुर नगरपालिका वडा नम्बर 2 बागमाराका टेकेन्द्र धामी र उहाँका सहकर्मी देवी प्रसाद कोइराला टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गरिरहनु भएको हो। भारतको गुजरातको अहमदाबादमा गत चैतमा एबीसी नामक बायो टेक्नोलोजी संस्थाबाट टिस्यु कल्चर प्रविधि सम्बन्धी सामान्य तालिमपछि दुवैजनाले फलफुल नर्सरी सञ्चालन गरेर उक्त प्रविधिबाट केराको बेर्ना उत्पादन गरिरहेका हुन्।
त्यहाँ गएर उनीहरूसँग सामान्य कुरा टेक्निकल कुराहरू सिकेका थियौँ। हामीले त्यहाँ गएर यो सम्बन्धी जति पनि टिस्यु कल्चरका बेर्नाहरू छन्, प्राय कागती अनार केराहरू मेवाका बेर्नाहरू अन्य जति पनि फलफुलका बेर्नाहरू त्यसले उत्पादन गर्ने काम गर्छ।
जी 7 नामक कम्पनीको सहयोगमा करिब 3.5 कट्ठा जमिनमा स्थापना गरिएको नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोकर निर्माणमा 8.5 लाख लगानी लागिसकेको छ। नर्सरीमा टिस्यु कल्चर प्रविधिबाट जिनाइन र विलेन जातको केराको बेर्नाको अलावा कागती र अनारका बेर्ना पनि
उत्पादन भइरहेका छन्। विशेष किसिमको ल्याबबाट तन्तु प्रजनन गरेर बिरुवा निकाल्ने यो प्रविधि शुरू गरेदेखि नर्सरीबाट केरा र कागतीका 71,000 बिरुवा बिक्री गरिसकिएको छ। कैलाली र कञ्चनपुरमा केराको बेदनाको पदनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरूले टिस्यू कल्चर प्रविधिबाट बेदना उत्पादन थालेको बताउँदै फेरि केरा व्यवसायी टेकेन्द्र धामी,
कृषिमा पनि व्यवसाय गर्न सकिन्छ र कृषिबाट पनि मजाले आमदानी गर्न सकिन्छ, मजाले हाम्रो आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एउटा सोच नै हो मेन कुरो। एउटा प्रेरणा मिलोस्, यहाँको समाजलाई प्रेरणा मिलोस्। म आफै केरा किसान भए हुनाले हामीलाई बेर्नाको लागि असाध्यै दुःख थियो। बाहिरबाट बेर्ना ल्याउनु पर्ने, महँगो हुने, 4,000 बेर्ना मगाएको छ भने 3,000 बेर्ना त्यहाँ देखिने, त्यहाँ सम्बन्धित ठाउँमा क्लेम गर्न पनि गाह्रो र खर्चिलो प्रविधि थियो भने अब यहाँको किसानले धेरै टाढा जान नपरोस्, घर नजिकै आफैले हेरेर आफैले रोजेर राम्रो खाले बिउ लगेर आफ्नो फिल्डमा लगाउनु पाओस् भन्ने एउटा चाहना पनि हो।
टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहिलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने लगायतका रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुने हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको छ। नर्सरीले उत्पादन गरिरहेको विलियम र जिनाइन जातका केरा कम समयमा कम लगानीमा धेरै उत्पादन हुने गरेको कृषि विज्ञहरू बताउँछन्। यस्ता जातका केराको बेर्ना स्थानीय स्तरमै उत्पादन हुनु सुखद कुरा भए पनि सरकारी पक्षबाट भने आधुनिक प्रविधि मैत्री नर्सरी सञ्चालनमा खासै सहयोग पुगेको देखिँदैन। नर्सरी सञ्चालनमा रानी जमरा कुलरीय सिंचाई आयोजना अन्तर्गतको केरा खेती सम्बन्धी कृषि प्रोजेक्टले सहयोग गरे पनि स्थानीय सरकारले भने कुनै किसिमको सहयोग गरेको छैन।
केरा खेतीमा होस् अथवा नर्सरीमा होस्, हामीले अहिले यो जुन रानी जमरा सिंचाई अन्तर्गतको कृषि प्रोजेक्टले हामीलाई सहयोग गरेको छ, उहाँले हामीलाई विभिन्न समयमा तालिमहरू अनि सल्लाह सुझावहरू दिने गर्नुहुन्छ र यो नेट हाउस निर्माणमा पनि उहाँले हामीलाई 50% सब्सिडी दिन्छु भन्नुभएको छ। हाम्रो यो उत्पादन भएको लगभग 76,000 बेर्नामा 72,000 बेर्ना उहाँले अहिलेसम्म हामीबाट किनेर किसानलाई दिइसक्नुभयो। स्थानीय सरकारबाट हामीले सहयोग पाएका छैनौँ, स्थानीय सरकारको कृषि सेक्टरबाट हामीले त्यो अहिलेसम्म त्यस्तो केही पनि सहयोग पाएका छैनौँ। रानी जम्बा प्रोजेक्टबाट चाहिँ हामीले सहयोग पाएका छौँ।
कृषिमा आधुनिकीकरणको नारा लागिरहेका बेला प्रविधियुक्त नर्सरीबाट केराका बिउ उत्पादन गरेर कैलाली र कञ्चनपुरलाई बिउको पदनिर्भरताबाट मुक्त गराउन सक्रिय भएका टिकापुरका युवा केरा व्यवसायी टेकेन्द्र धामी र देवी प्रसाद कोइरालाको कदम स्वागत योग्य र सम्मानजनक छ। त्यसैले यस्ता व्यक्तिलाई राज्य स्तरबाट पनि सहयोग हुनुपर्छ। हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो। अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
अब केही खबर संक्षेपमा। धनगढीको उत्तर बेहरीमा मेकओभर बाई प्रतिज्ञा कमेस्टिक पसलको आज उद्घाटन गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालको एक कार्यक्रमका बीच पसलको उद्घाटन गरिएको हो। मेकओभर बाई प्रतिज्ञामा व्यवसाय सिद्धराज पनेरुकी छोरीहरू प्रतीक्षा पनेरु र प्रतीक्षा पनेरुको लगानी रहेको छ। दुई महिना अगाडि प्रिन्ट्रेस फेसन हवाई सञ्चालनमा ल्याएका दुवैजनाले त्यसको सफलतापछि आजदेखि कस्मेटिक र पार्लर सम्बन्धीका विभिन्न ब्रान्डका सामान बिक्री गर्न उक्त पसल सञ्चालनमा ल्याएका हुन्। बझाङ जिल्लाको 26 पाथीफेरा गाउँपालिका र वडा कार्यालयमा सिसी क्यामेरा जडान गरिएको छ। गाउँपालिकाको कार्यालय र वडा नम्बर 2 कार्यालयमा सिसिटिभी जडान गरिएको हो। उक्त प्रविधि अब सबै वडाहरूमा विस्तार गरिने गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताउनुभयो। कैलालीको टिकापुर नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा बोल्ने ताहरूले टिकापुर नगरपालिकाको विकासको लागि दीर्घकालीन गुरी योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। टिकापुर नगरपालिकामा आर्थिक वर्ष 74-75 भौतिक पूर्वाधारतर्फ 315 योजना मध्ये 307 सम्झौता भई 257 योजना सम्पन्न भइसकेको जानकारी दिइएको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 8 सार्वजनिक सुनाई पनि सम्पन्न भएको छ र डोटीको बोक्टान गाउँपालिका वडा नम्बर 4 सदफरीमा जेठदेखि विद्युत सेवा अवरुद्ध भएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्। गएको जेठ 2 गते टुडागाड जलविद्युत पावर हाउसको माथिबाट पहिरो खसेपछि सेवा अवरुद्ध भएको हो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। व्यापारीलाई सटर खाली गर्न निर्देशन दिएको साल्ट ट्रेडिङ धनगढी। नयाँ भवन निर्माण हुने स्थानमा रहेका जीर्ण गोदाम भने मर्मत गर्दै आफ्नो इसारामा नचलेका व्यापारीलाई हटाएर अहंकार फुरा गर्न खोजेको आरोप। प्रदेश नम्बर 7 लागि प्रधानमन्त्री ओलीको चीन भ्रमण। कागलाई बेलपाक्यो हर्षण विस्मात। 14 बुधे सम्झौतामा प्रदेशका कुनै पनि विषयले स्थान नपाएपछि निराशा। धनगढीमा रहेको क्षेत्रीय पशु तालिम केन्द्रको भवन यातायात व्यवस्था कार्यालयलाई दिन प्रदेश सरकारको चलखेल। निशुल्क आवासीय सुविधाबाट वञ्चित नपार्न किसान र उद्यमीको माग। र भारतमा 3 दिनको तालिमपछि टिकापुरलाई 2 युवा टिस्यू कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै केराको बेर्नाको परनिर्भरता हटाउने दावी।
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
हवस्त, साँझ 6:30 बजेको दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।